यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीबाट संयुक्त राष्ट्र संघको 75 औं महासभालाई सम्बोधन। रोग तथा भोगबाट जनताको जीवन रक्षा गर्न अन्तर्राष्ट्रिय बद्धता अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाई। कोविड 19 को जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षा मन्त्रीको आग्रह। सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुने। गृहमन्त्री रामबहादुर थापाको जोड़। युक्रेनमा प्रशिक्षार्थी सैनिक सवार विमान दुर्घटना हुँदा 22 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारी लगायतका विभिन्न संकटको वर्तमान अवस्थामा संयुक्त राष्ट्र संघको भूमिका थप फराकिलो भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 75 औं महासभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले विश्व असाधारण समस्याबाट गुज्रिरहेको बताउनुभयो। विश्व व्यवस्थामा देखा परेको अनिश्चित अवस्थाको पृष्ठभूमिमा यस्तो संकट आउनु चिन्ताजनक भएको स्पष्ट गर्नुभयो। उहाँले अहिले स्वास्थ्य संकट र त्यसका कारणले जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी आर्थिक मन्दी होस् वा महामारीको दुष्प्रभावले समुदायलाई अत्यन्तै ठूलो असर पार्ने बताउनुभयो। उहाँले महामारी विरूद्ध विश्वव्यापी प्रतिकारको नेतृत्व गरिरहेका संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संघ र विश्वको प्रयासप्रति नेपालको पूर्ण समर्थन जनाउनुभयो। खास गरी कोविड 19 विरूद्धको वृहत प्रतिकारीय कार्यक्रम शुरूआत गर्नुभएकोमा संयुक्त राष्ट्र संघका महासचिवको सराहना गर्नुभयो। रोग तथा भोगबाट जनताको जीवनको सुरक्षा गर्नु सरकारको सबैभन्दा ठूलो दायित्व रहेकाले सबै प्रयास तथा स्रोत यसका निम्ति प्रयोग गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय बद्धता उत्तिकै महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो। संकटकै घड़ीमा भू राजनीतिक टकराव पुनः देखा परेकाले विश्वका कैयौं भागमा शान्ति र स्थिरताको आकांक्षा अझै हासिल हुन नसकेको उहाँले औलाउनुभयो। हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपको चुनौतीले शान्ति र दिगो विकासको सम्भावनामा अवरोध पुर्याएको भन्दै प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउनुभयो। गृहमन्त्री रामबहादुर थापाले हुम्लाको हिंसामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउनु भएको छ। दार्चुलामा नयाँ निर्माण गरेको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज सुर्खेत पुग्नुभएका गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयले नै स्पष्ट पारिसकेकाले मीडियामा आए जस्तो गरी नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभयो। देशभरमा बाढ़ी पहिरोले मानवीय र धनजनको ठूलो क्षति पुर्याएकाले प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने योजना सरकारले अघि सारेको उहाँले जानकारी दिनुभयो। यसअघि मात्रै दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय बासिन्दाबाट प्रभावकारी रूपमा गर्न सकिने बताउनुहुँदै सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोविड 19 को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्न तथा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। शिक्षा पत्रकार समाजले आज आयोजना गरेको वैकल्पिक सिकाइको कार्यान्वयनमा संचार माध्यमको भूमिका विषय भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना संचार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड़ दिन आग्रह गर्नुभयो। मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितताका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरूलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जानकारी दिनुभयो। बझाङ घरभई काठमाडौँ उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ। मृतक यही असोज 6 गते अकस्मात बेहोश भएपछि छाउनी अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएकोमा उहाँमा अस्ति बिहिबार कोरोना संक्रमण पुष्टि भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्डाले आज प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो। यो सँगै नेपाली सेनामा कोविड 19 का कारण मृत्यु हुनेको संख्या 2 पुगेको जनाइएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। उच्च ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या भएका राजविराज 3 का 63 वर्षीय पुरूषको गैराती मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो। बैतडीमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। भारतको बेंगलोरबाट फर्केका पुचौड़ी नगरपालिका 3 का 29 वर्षीय पुरूष पुचौड़ीकै लामाधारमा मृत भेटिएपछि आज स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। चितवन मेडिकल कलेजमा उपचार मकवानपुरका एकजना कोरोना संक्रमितको गैराती मृत्यु भएको छ। मृत्यु हुने मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर 9 74 वर्षीय पुरूष भएको प्रेस संयोजक किशोर अधिकारीले जानकारी दिनुभयो। मकवानपुरका ती पुरूष श्वास प्रश्वास र निमोनिया सम्बन्धी समस्या भएर भदौ 3 गते अस्पतालमा भर्ना भएका थिए। झापा जिल्ला कारागारमा 10 सहित थप 14 कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी बाँकेमा आज थप 50 कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या 1411 पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोविड 19 फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको ठूली दह पर्यटकको रोजाईमा पर्न थालेको छ। बाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा परेको पर्यटकीय गन्तव्य ठूली दहको व्यवस्थापन गर्न सकिएको छैन। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
मुसिकोट नगरपालिका वडा नम्बर 7 ठूली दह पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्यको रोजाइमा पर्दै गएपछि चिरपरिचित बन्दै गएको हो। ठूली दहको चारैतर्फको घना जंगल र दह भित्रको समतर फाँट तथा मनमोहक ताल तलैया पर्यटकको मुख्य रोजाई भएको स्थानीयको भनाइ छ। तर ठूली दह अवलोकनमा आउने अधिकांश पर्यटकहरूले भने दह राम्रो सम्भावनाको क्षेत्र भए पनि सरकारवाला निकायहरूले थप व्यवस्थितको योजनाहरू नगरेको गुनासो गर्दै आएका छन्। त्यहाँ पुगेका आन्तरिक पर्यटक शिव श्रेष्ठ
यहाँ आएर तालको वरिपरि मजासँग घुमेर दृश्य अवलोकन गरेर सजिलै फर्किने खालको वातावरण स्थानीय सरकार सम्बन्धी निकाय र हाम्रो यो कर्णाली प्रदेशको एक राम्रो चिनारी बनाउने
मध्य पहाडी लोकमार्ग अन्तर्गत साग गाउँको बैरी दहबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने ठूली दहमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको 15 लाख र स्थानीयको श्रमदान गरी 17 लाखमा पिकनिक स्थल निर्माण भएको छ। मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले ठूली दहलाई खेलकुद आयोजना र जैविक विविधताका आधारमा विकास गर्ने गरी थप बजेटको व्यवस्था गरिने बताउनुभयो।
हामीले एउटा जैविक विविधताको संरक्षणको हिसाबले पनि त्यहाँ काम गर्न सकिन्छ। जुन त्यो हामीले अलिकति त्यसलाई बहुआयामिक अध्ययन अनुसन्धानको केन्द्र पनि गराउन सकिने हिसाबले हामीले सोचिराखेका छौँ र कम्तीमा पनि हामीले त्यहाँ जाने बाटाहरू निर्माण गर्नुपर्छ कि भन्ने सोच गराइराखेका छौँ।
लामो समयदेखि ओझेलमा पर्दै आएको ठूली दह पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकका लागि घुम्न लायक क्षेत्र बन्ने क्रममा छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
यो रिपोर्ट पछि अब बाँकी समाचार। पाल्पाको रम्बा गाउँपालिका वडा नम्बर 2 फोक्सिङ कोटमा पहिरोमा परिबेपत्ता भएका 5 शव भेटिएको छ। रम्बा गाउँपालिका 2 फोक्सिङ कोटका 17 कृष्णमाया गाहा, 14 खुमिसरा आले, 8 लक्ष्मी गाहा, 50 घनिसरा गाहा र 60 हुम बहादुर गाहाको शव हिजो साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो। पहिरोले 3 घरमा पूर्ण क्षति पुर्याएको छ भने 17 घर जोखिममा रहेका छन्। अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल तानसिन सड़क खण्डको विभिन्न स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटोल सड़कको चरचरे, पावर हाउस, सिसुवा, झुम्सा, पानीमिल, गौडे पुल, पैठे डाँडा, सिद्धबाबा लगायतका ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ। बुटोलबाट पाल्पा गुल्मी स्याङ्जा पोखरा जान थालेका सवारी साधनहरू तल्लो सिद्धबाबाको मन्दिर नजिकै रोकिएका छन्। हिजो रातभरको अविरल वर्षाले रूपन्देहीका विभिन्न स्थान डुबानमा परेका छन् भने नदी कटानले पनि असर गरेको छ। वर्षापछि आएको बाढ़ीले रूपन्देहीका देवदह, तिलोत्तमा, सैनामैना, लुम्बिनी, सांस्कृतिक नगरपालिकामा केही बस्तीहरू डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। केही दिन यता जारी वर्षा आजदेखि केही कमजोर हुँदै जाने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार मुलुकको पूर्वी भूभागमा मनसून अझ एक दुई दिन कायम रहे पनि नेपालबाट मनसून बाहिरिने क्रममा रहेकोले केही दिनमा बाहिरिने जनाएको हो। आज राति प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नम्बर 5 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। कञ्चनपुरका विभिन्न क्षेत्रमा लगाइएको धान बालीमा फड्के किराको प्रकोप देखिएको छ। बाली भित्री आउने समयमा किराले धान बालीमा नोक्सान पुर्याउन थालेपछि किसानहरू चिन्तित बनेका छन्। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको यो रिपोर्ट।
कञ्चनपुर जिल्लाका विन्दत्त नगरपालिका, महाकाली नगरपालिका, बेतकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलजाडी गाउँपालिकाका विभिन्न क्षेत्रमा सयौं बिगामा लगाइएको धान बालीमा बाली पाक्ने र धान भित्राउने बेला रोगले बालीमा नोक्सानी गरेपछि कृषकहरू चिन्तित भएका छन्।
धानमा किरा लागेर बोट सुकाउने, बालाई सबै सुकाइदिने र पराल पनि सडाइदिने त्यस्तो खालको रोग छ। त्यो रोगले चाहिँ धेरै नोक्सान छ।
यो हाम्रो करिब करिब 2-3 बिगा जति माथिबाट सुकेर पाल्नु लागे पनि त्यस्तै भएको छ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह भएकाले जिल्लाका विभिन्न पालिकाहरूमा फटके किराको प्रकोप देखिएको बताउनु भएको छ।
खास गरेर महाकालीमाको 10-12 हेक्टर जति छ भने कञ्चनपुर जिल्लाको अन्य ठाउँमा भीमदत्तको बेतकोटको केही ठाउँ कृष्णपुरको केही ठाउँमा यो किराको प्रकोप अलि बढी देखिएको पाइएको छ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजना कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सञ्जु रिमाल जोशीले फटके किरा नियन्त्रणका लागि धान रोप्दा दूरी बढाएर रोप्ने, सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने, खेतको पानी सुकाउने र लगाउने गर्ने र रसायनिक विषादीको प्रयोग गर्ने सुझाव दिनुभएको छ।
उपयुक्त जातको छनौटमा ध्यान दिनुपर्छ र अगौटे जातहरू छिटो नै रोपाई गर्दाखेरिमा यसको प्रकोप कम देखिएको छ। त्यस्तै समय समयमा चाहिँ गोलमेल गरेर किराको चाहिँ आश्रय स्थलहरूलाई चाहिँ हामीले नष्ट गरिदिनुपर्छ। बढी ओसिलो हुँदाखेरि चाहिँ यो किरा बढी फैलिने वातावरण हुने हुँदाखेरिमा 3-4 दिनको अन्तरालमा चाहिँ हामीले खेतमा पानी सुकाउन सक्यौँ र अनि फेरि पानी पटायौँ भनेदेखि पनि केही हदसम्म यो किरालाई नियन्त्रण गर्न सकिन्छ।
फड्के किराको प्रकोपलाई समयमै नियन्त्रण गर्न नसकिने हो भने यस वर्ष कञ्चनपुर जिल्लामा धान उत्पादनमा कमी आउने निश्चित भएकाले रोगको नियन्त्रणका लागि सरकारवाला सबैले समयमै ध्यान दिनुपर्ने देखिन्छ। कृष्णसिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय प्रसंग। कोविड 19 विरूद्धको खोप प्रभावकारी रूपमा प्रयोगमा आउनु अगावै यसको संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या 20 लाख पुग्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका आपतकालीन प्रमुख डाक्टर माइक रायनले कोरोनाको बढ़दो संक्रमणका विरूद्ध अन्तर्राष्ट्रिय प्रयास प्रभावकारी नरहे उक्त संख्या बढ़न सक्ने बताउनु भएको हो। कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभरि करिब 10 लाख मानिसले ज्यान गुमाइसकेका छन् भने 3,27,84,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। कोरोना संक्रमित मध्ये 2,41,84,000 भन्दा बढ़ी निको भई फर्किएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी आक्रान्त बनेको देश अमेरिकामा गत 24 घण्टामा नयाँ संक्रमित 53,629 पुगेका छन् भने 895 जनाको मृत्यु भएको छ। यसै गरी छिमेकी राष्ट्र भारतमा 85,468 जना थप नयाँ संक्रमित पुष्टि भएका छन् भने गत 24 घण्टामा 1,093 जनाको मृत्यु भएको छ। र युक्रेनमा प्रशिक्षार्थी सैनिक सवार विमान दुर्घटना हुँदा कम्तीमा 22 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सैन्य तालिमको सिलसिलामा युक्रेनको पूर्वी शहर खार्गिवमा अन्चोनोभ 26 सैन्य विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन्। दुर्घटनामा थप 2 जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान शुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीबाट संयुक्त राष्ट्र संघको 75 महासभालाई सम्बोधन। रोग तथा भोगबाट जनताको जीवन रक्षा गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाई। कोविड 19 को जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखुल्न शिक्षा मन्त्रीको आग्रह। सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुने गृहमन्त्री रामबहादुर थापाको जोड़। र युक्रेनमा प्रशिक्षार्थी सैनिक सवार विमान दुर्घटना हुँदा 22 जनाको मृत्यु। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपराह्न 4 बजे र साँझ 5 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।